यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र केही बेरमा सुरु हुँदै नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका एमाले नेता पौडेलसँग अनुसन्धान सुरु। र भारतको अलीगञ्ज क्षेत्र स्थित एक भवनमा आगलागी 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अब केही बेरमा नै सुरु हुँदैछ। बन्द सत्रमा पार्टीका विभिन्न निकायका प्रतिवेदनहरू प्रस्तुत गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका रहेको छ, जस अन्तर्गत अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने र छलफल हुने कार्यसूची छ। त्यसै गरी पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। पार्टी केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने तथा पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ राजनैतिक प्रस्तावना उपसभापति डाक्टर सोडिम वाग्लेले प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुने र प्रतिवेदनमाथि छलफल र प्रस्तुतिकरणको समय तोकिएको छ। बन्द सत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा एवं आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ। त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समय तालिका प्रकाशन गर्नेछ र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने रासोपाले जनाएको छ। रासोपाका प्रवक्ता मनिष झाले व्यवस्थापकीय र प्राविधिक कमजोरीका कारण पूर्व निर्धारित कार्यसूची प्रभावित भए पनि आज बन्द सत्र टुङ्ग्याउने र भोलिसम्म सबै प्रक्रिया टुङ्ग्याउने गरी काम भइरहेको बताउनुभयो। प्रवक्ता झाले महाधिवेशनमा अनुमान गरिएभन्दा करिब 500 को हाराहारीमा प्रतिनिधि सङ्ख्या बढेको जानकारी गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्द सत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्नेछ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिनेछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। एक सभापति र 79 जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी प्रमुख केसीले दिनुभयो। कुनै उम्मेद्वारका प्रस्तावक र समर्थक उम्मेद्वार हुन पाउने छैनन्। चितवनको भरतपुरमा यही असार 7 गतेदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको बन्द सत्रमा आज राजनीतिक आर्थिक र साङ्गठनिक प्रतिवेदनका साथै विधान मस्यौदा प्रस्तुत गरिँदैछ। 2 आम निर्वाचनमा सहभागी भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भने पहिलो पटक गरिँदैछ। जारी महाधिवेशनले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने आम जिज्ञासा रहेको पाइएको छ। यसै सन्दर्भमा भरतपुरबाट संवाददाता विमल गेवालीले पठाएको यो रिपोर्ट।
2 निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता विलयमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
हाम्रो फेरि 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठुलो कुरो यो समायोजनको कुरा पनि छ। त्यस कारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रष्ट पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले,
राजनीतिक दल के बौद्धि भनिएको समूहहरूले विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सदस्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले पनि स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका वाचापत्रले 5 करार बुदा भए करारनामाले सरकारले अहिले जुन 100 बुदा कार्यदेश बनाएर काम गरिरहेको छ, यी सबै कुराले प्रश्न पारेको छ।
उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ़ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती तिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा हुने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा हिजो पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको सम्पत्तिको शंकास्पद स्रोतबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। पौडेलको शेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हिजो साँझ सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ पर्नुभएका पौडेललाई आज काठमाडौँ ल्याइएको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी पछि शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम भइरहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिस गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गतका सबै निकायमा पदाधिकारी नियुक्ति भइसक्नेछन्। बैठकमा सांसदहरूले सरकार ले पुराना र अनुभवी व्यक्तिहरू हटाएर आफ्ना मान्छेहरू राख्न चाहेको आरोप लगाउनुभयो। प्रागिक क्षेत्रको नेतृत्व गर्ने व्यक्ति युवा मात्रै नभई अनुभवी पनि हुनुपर्ने भन्दै सांसदहरूले सर्च कमिटीले सिफारिस गरेकाहरूले मुलुकको उच्च शिक्षामा सुधार गर्न नसक्ने बताउनुभयो। कास्कीको पोखरा 26 स्थित अमर ज्योति माध्यमिक विद्यालयको सार्वजनिक जग्गा अनियमित रूपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा विशेष अदालतले 6 जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ। विशेष अदालतको सोमबारको फैसला अनुसार कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, भूमि आयोगका तत्कालीन अध्यक्ष गंगा प्रसाद पोखरेल, सदस्यहरू आशबहादुर गुरूङ, उमा कुमारी थापा, सोम कुमारी नेपाली तथा नक्कली सुकुम्बासीका रूपमा प्रस्तुत भएका भीम बहादुर विकलाई जनही 6 महिना कैद र 30,000 रुपियाँ जरिवाना हुने ठहर गरिएको हो। अदालतले विद्यालयको करिब 3 रोपनी 3 आना जग्गा कृति कागजातको आधारमा हक हस्तान्तरण गरिएको निष्कर्ष निकालेको छ। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनही 10,000 रुपियाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो। विभिन्न समयमा बाघ, भालु, गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका कक्षा 1-12 अध्ययनरत विद्यार्थीलाई उक्त आर्थिक सहयोग प्रदान गरिएको हो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय पहाड़बाट तराई र गाउँबाट सहर बसाइ सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाइ सराईका कारण सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसङ्ख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको यो रिपोर्ट।
सुदूरपश्चिमका पहाडी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाइ सराईका कारण वर्षेनी जनसङ्ख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसङ्ख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टिका कैनी,
कोही वैदेशिक रोजगारमा बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्, तर जाने पनि ठुलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालामा हुने परिस्थिति छैन।
भएको जनसङ्ख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड छोड्दै तराई तथा सहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष दिलबहादुर विष्ट।
खेतीयोग्य जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छन्, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा 2-4 परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट
अहिले प्राय जसो गाउँहरूमा पुरुषहरू पलायन हुँदा महिला र ससाना बालबालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरुषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा बस्नलाई पनि खोज्न पनि धौधौ भइरहेछ भने मलामी पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बजार बसिसके।
स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्की,
हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका 9 धुम्बाना जोगे पाथर टोल निवासी 30 वर्षीय बलबहादुर श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान खेतबारीमा काम गरिरहेका बेला परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश स्थित लखनऊको अलीगञ्ज क्षेत्र स्थित एक भवनमा आगलागी हुँदा 15 जनाको मृत्यु भएको छ। आगलागीको घटना अनुसन्धानका लागि प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू उक्त भवनका संयुक्त मालिक रहेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रारम्भिक अनुसन्धानमा उक्त भवनलाई आवासीय प्रयोजनका लागि स्वीकृति दिइएको भए पनि गैर कानूनी रूपमा व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लागेको छ। अलीगञ्ज क्षेत्रका सहायक प्रहरी आयुक्त शशि प्रकाश मिश्रले आरोपहरूको विस्तृत अनुसन्धान भइरहेको र दोषीमाथि कानून अनुसार कारवाही गरिने बताउनु भएको छ। अमेरिका इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विजरल्याण्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जल क्षेत्र आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ। इरानका प्रमुख वार्ताकार तथा सांसद अध्यक्ष मोहम्मद बागिर घालिबाफले युद्ध अघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानून अनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने दावी गर्नुभयो। उहाँले हर्मुज जल क्षेत्र, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रुख गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको पनि जानकारी दिनुभयो। अब खेलकुद। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न खेलमा अल्जेरियाले जोर्डनलाई 2-1 अन्तरले पराजित गरेको छ। प्रतियोगिता अन्तर्गत आज बिहान भएको अर्को खेलमा नर्वेले सेनेगललाई 3-2 अन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको छ। आज बिहानै सम्पन्न अर्को खेलमा फ्रान्सले इराकलाई 3-0 हराउँदै फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अब मौसम। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउदिएको छ। लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहरको जोखिम कायमै रहने विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बन्द सत्र सुरु हुँदै नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका एमाले नेता पौडेलसँग अनुसन्धान सुरु र भारतको अलिगञ्ज क्षेत्र स्थित एक भवनमा आगलागी 15 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।